नमस्कार। समसामयिक विषयमा कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर्सम्वादमा स्वागत छ, म सन्तोष रेग्मी। सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणाको तयारी गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उपयुक्त समय हेरेर निर्वाचनको घोषणा गरिने बताउनु भएको छ। आगामी मंगिरका लागि मिति घोषणाको तयारी भएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा जानकारी दिनुभएको छ। सरकारले मिति घोषणा गरिन सके पनि निर्वाचन तयारी भने निर्वाचन आयोग तथा सरकारका निकायहरूले आफ्नो ढंगले थालिसकेको देखिएको छ। त्यस्तै राजनैतिक दलहरूले पनि निर्वाचन लक्षित अभियान र कार्यक्रमहरू अघि बढ़ाउन थालेका छन्। निर्वाचन आयोगले हिजो जारी गरेको एउटा विवरण अनुसार नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनबाट निर्वाचित स्थानीय तहको संख्या तथा मत संख्याका आधारमा पहिलो दल भएको छ। हिजै चितवनमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनबाट पनि एमाले पहिलो पार्टी भन्ने दावी गर्नुभएको छ। आगामी निर्वाचन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तयारी, वाम गठबन्धनको सम्भावना एवं समसामयिक राजनीतिक विषयमा आजको अन्तर्सम्वादमा हामी कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ एमाले उपमहासचिव प्रदीप कुमार गेवालीज्यू। स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
अब मुलुक क्रमशः निर्वाचनतिर अघि बढ़ेको देखिएको छ र दलहरूले त्यसै गरी निर्वाचन आयोगले र सरकारका संयन्त्रहरूले निर्वाचनको तयारी अनौपचारिक रूपमा थालिसकेको अवस्था छ। एमाले निर्वाचनको तयारीका सन्दर्भमा अहिले के कस्ता खालका क्रियाकलापहरू अगाडि बढ़ाइरहेको छ, त्यहीबाट शुरू गरौं।
पहिलो तपाईँको पृष्ठभूमिमा राख्नुभएको एउटा विषयलाई म थोरै करेक्सन गर्न चाहन्छु। हिजो निर्वाचन आयोगले विभिन्न एंगलबाट निर्वाचनको परिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छ। त्यसमा वडाध्यक्षहरूको आधारले प्राप्त गरेको मतको आधारमा एउटा स्थिति देखिन्छ, मेयर या अध्यक्षहरूले पाएको मतको आधारमा एउटा स्थिति देखिन्छ। फरक फरक तथ्यहरू भएको हुनाले तपाईँले पृष्ठभूमिमा जुन भन्नुभयो कि स्थानीय चुनावमा नेपाली कंग्रेस पहिलो पार्टीको रूपमा आयो, त्यो चाहिँ एउटा एंगलबाट मात्रै हो। त्यसमा म पछि छलफल गरौँ। जहाँसम्म निर्वाचनको तयारीको प्रसङ्ग हो, वास्तवमा यति बेलासम्म निर्वाचनको मिति घोषणा भइसक्नुपर्ने हो। सामान्यतया निर्वाचन आयोगले निर्वाचनभन्दा 120 दिन अगाडि चाहिँ मिति घोषणा गरियो भने मात्रै सहजतापूर्वक तयारी गर्न सकिन्छ भन्ने उसले भन्दै उसको त्यो मान्यता रहँदै आएको हो। यदि मङ्सिरको पहिलो हप्ता चुनाव गर्ने हो भनेदेखि चाहिँ यो अघिल्लो हप्ता नै चुनावको मिति घोषणा भइसक्नु पर्थ्यो भन्ने म ठान्दछु। अब गठबन्धनभित्र के अब उहाँको आफ्नै के समस्याहरू छन्, मिति घोषणा भएको छैन, तर पनि यो वर्ष चुनाव हुने कुरा निश्चित छ। त्यसो भएर तदनुरूप नै हाम्रो पार्टीले तयारीहरू गरिरहेको छ। अहिले चाहिँ विशेष गरेर हामी प्रदेश स्तरमा स्थानीय निर्वाचनको समीक्षा र त्यसबाट प्राप्त शिक्षाहरू र आगामी निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेर देशव्यापी प्रशिक्षण अभियानमा छौँ। स्थानीय जनप्रतिनिधिहरू र स्थानीय पार्टी नेताहरूलाई पार्टी उपाध्यक्ष सहितको टिमले चाहिँ प्रशिक्षणहरू गरिरहेको छ। विभिन्न विभागहरू हाम्रा क्रियाशील भइरहेका छन्। विभिन्न प्रत्येक निर्वाचन क्षेत्रमा हामीले प्राप्त गरेका मतहरूको हामीले आकलनहरू गरिरहेका छौँ र समग्रमा यति बेला मिति घोषणा भए पनि त्यो चुनावको निम्ति हाम्रो पार्टी एकदम तयार भएर बसेको जानकारी म यहाँलाई गराउँछु।
जस्तो अब निर्वाचनको कुरा गर्ने बित्तिकै मुद्दाका कुराहरू आउँछन्, जनजीविकाका सवालहरू आउँछन्, देशलाई दूरगामी रूपमा प्रभाव पार्ने विषयहरूका बारेमा दलहरूका धारणा, दलहरूका प्रतिबद्धता, दलहरूका योजना लगायतका कुराहरू चाहिँ वास्तवमा ती विषयहरू बन्नुपर्ने हो। तर हामी कहाँ निर्वाचनलाई हेर्ने हो भने दलहरूले लामो समयदेखि एउटा भनौँ न मतदाताहरू बैंक ब्यालेन्स जस्तो हाम्रा यति कार्यकर्ता, हाम्रा यति चाहिँ मतदाता, त्यही आधारमा चाहिँ चुनाव लड्ने। अब पछिल्लो समयमा त कस्तो हुन थाल्यो भने यहाँहरूले योभन्दा अगाडि अभ्यास गर्नुभयो वाम गठबन्धन, यसको यति बैंक ब्यालेन्स, यसको यति बैंक ब्यालेन्स, दुईटाको बैंक ब्यालेन्स जोडेपछि पहिलो। अब अहिले जसरी सत्तारूढ पार्टीहरू चाहिँ त्यसरी मिलिरहेका छन्, यो अवस्थाले जुन यी जुन सवालहरूका बारेमा मैले अघि कुरा गरेँ, यावत मुद्दाहरू छन् जसमा चाहिँ आम मानिसहरूको सन्तुष्टि असन्तुष्टिका विषयहरू पनि छन्, आम आवश्यकताहरूका आम चाहनाहरूका कुराहरू छन्, यी लुकेको देखिन्छ। अब यसलाई कसरी अगाडि बढ़ाउने होला, यी दुर्गामी असर पार्ने कुराहरूलाई कसरी सम्बोधन गर्ने होला?
यसमा यहाँले सही भन्नुभयो। वास्तवमा राजनीतिक दलहरूका निर्वाचन अभियान चाहिँ मुद्दामाथि केन्द्रित हुनुपर्छ, जनताका सरोकारमाथि केन्द्रित हुनुपर्छ र एउटा मूल्य आधारित राजनीति हुनुपर्छ। पछिल्लो समय असाध्य विकृति राजनीतिमा बढ्दै गएको छ, त्यसले गर्दा जनताका सरोकारका मुद्दाहरू ओझेलमा पर्ने र जहाँ जोसँग पाएको पर्छ जे गर्दाखेरि चाहिँ चुनाव जित्न सकिन्छ त्यस हिसाबले चाहिँ सहकारीहरू गर्ने, गठबन्धन बनाउने, मोर्चा बनाउने, पार्टी एकता गर्ने यो प्रवृत्ति चाहिँ पछिल्लो समय बढ्दै आएको छ। त्यसले गर्दा राजनीति चाहिँ पूर्वानुमान नै गर्न नसक्ने, कुन दलको कुन दलसँग नीतिगत भिन्नताहरू के हो, वर्ग आधारको भिन्नता के हो, उसका लक्ष्यहरू के हुन्, उसका उद्देश्यहरू के हुन् भन्ने बारेमा चाहिँ मतदाता नै एकदम अन्यलमा पर्ने र मूल्यमाथि आधारित होइन कि मोलतोलमाथि आधारित राजनीति बन्दै गएको छ। यहाँले सङ्केत गर्नुभएको कुरा एक अवसरमा सत्य हो। जहाँसम्म हाम्रो पार्टीको कुरा हो, हामी आगामी निर्वाचनमा मुख्यतया पछिल्लो समय जुन ढङ्गले मुलुकका बाह्य सम्बन्धहरूमा गम्भीर विचलनहरू आइरहेका छन् र मुलुक एउटा भूराजनीतिक द्वन्द्वको जोखिममा छ, यो स्थितिभित्र मुलुकको राष्ट्रिय हितको रक्षालाई उच्च प्राथमिकतामा राखेर निर्वाचनमा जानेछौँ। त्यसै गरी लोकतन्त्रका आधारभूत संरचनाहरू नै पछिल्लो समय खलबली नै जस्तो भएको छ, ती विषयहरूलाई उठाउँदै लोकतन्त्रको सुदृढीकरण र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यति ठुलो राजनीतिक परिवर्तन पश्चात पनि जनताले परिवर्तनको अनुभूति गर्न नसक्ने, उनीहरूको जीवनमा सकारात्मक परिवर्तन देखिने गरी आउन नसक्ने, सामाजिक आर्थिक क्षेत्रका कैयौं सूचकाङ्कहरू झन् खस्किँदै जाने र जनतामा चाहिँ जुन ढङ्गको एउटा एक खालको निराशा बढ्ने एउटा स्थिति बनेको छ पछिल्लो केही समय यतापट्टि, यी कुराहरूलाई लिएर जनतालाई कसरी सुशासनको अनुभूति गराउन सकिन्छ, परिवर्तनको अनुभूति गराउन सकिन्छ, कसरी डेलिभरी राज्यलाई चाहिँ डेलिभरी दिन सक्ने उसको क्षमतालाई बढाउन सकिन्छ, यी मुद्दामा केन्द्रित भएर हाम्रो पार्टी चाहिँ निर्वाचनमा जानेछ र राजनीतिक रूपमा देखा परेको अवसरवाद, नाङ्ग खालको अवसरवाद छ, त्यो अवसरवादका विरुद्ध हामी चाहिँ आफ्नो निश्चित मूल्यमाथि आधारित भएर अगाडि बढ्नेछौँ।
जस्तो प्रमुख दलहरूमाथि यही सन्दर्भमा जति भनौँ न जिम्मेवारी छ त्यो अनुसारको जिम्मेवारी निर्वाह गर्न सकेनन् प्रमुख दलहरूले, विशेष गरी दुई दलले काँग्रेस र एमाले भन्ने एउटा जनस्तरबाट एउटा तब्काबाट चाहिँ प्रश्नहरू उठ्ने गरेको छ छापा माध्यमहरूमा पनि र रेडियो टेलिभिजन लगायतका यी माध्यमहरूमा पनि पछिल्लो समयमा केही मानिसहरूको आवाज सुनिएको छ, मधुरै छ। यद्यपि कस्तो खालको सुनिएको छ भने होइन अब यो विकृति आयो, यो समस्या आयो, यसले पक्कै पनि राम्रो गर्दैन भन्ने कुरामा त प्रमुख दुई दल पनि त सचेतै होलान्, जानकार होलान्, तर उनीहरू आफ्नो जितका लागि जे पनि गर्न ती दुईटै दल तयार छन्। अब यहाँहरूले चाहिँ त्यो विषयमा निर्मम समीक्षा गर्नुपर्ने होइन,
यहाँ एउटा कुरालाई चाहिँ करेक्सन गरौँ। यो सबै राजनीतिक दलहरू ठ्याक्कै एउटै हुन् र सबैका चाहिँ सोचहरू एउटै हुन् भन्ने खालको यो जुन एकदम सामान्यकरण हामी गर्छौँ नि, जनरलाइज गर्छौँ, कोही काम लाग्दैन भन्ने खालको यो निष्कर्ष एकदमै सही होइन। हामी होला अब समग्र अभियानमा चाहिँ हाम्रा कमी कमजोरी नै रहेनन् त्यो त म दावा गर्दिनँ, र रचनात्मक ढङ्गले सृजनात्मक ढङ्गले कहीँ कतै रहन गएका कमजोरीहरूको बारेमा चाहिँ आउने रचनात्मक आलोचनाहरूलाई सुझावहरूलाई हामी हार्दिकतापूर्वक ग्रहण पनि गर्छौँ। तर अहिले सरकारमा एउटा दल छ अथवा एउटा गठबन्धन छ अनि सरकारले गलत गरेका कुराहरूको पनि जिम्मा एमाले नै लिइदिनुपर्ने र अहिले अब जे जति व्यतिथिहरू विकृतिहरू चाहिँ देखा परेका छन् त्यसको भार पनि अनि एमालेकै थाप्लोमा हाल्ने खालको जुन ढङ्गको विश्लेषण हामी कतिपय ठाउँमा देख्छौँ यो त एकदमै गलत कुरा हो। हामीले गरेका कामहरू र हाम्रा आफ्ना मूल्यहरूप्रति अथवा हामीले लिएका मान्यताहरूप्रति नीतिहरूप्रति हामी जिम्मेवार हुन्छौँ। तर दुइटैलाई एकै ठाउँमा राखेर सरकार काङ्ग्रेसले चलाइरहेको छ, काङ्ग्रेसको नेतृत्वमा गठबन्धन छ, काङ्ग्रेसले गएको एक वर्षमा के गर्यो त्यसको बारेमा अहिले धेरै लामो चर्चा गरिरहनु जरुरी छ जस्तो लाग्दैन, उहाँहरू के भन्नुभएको थियो के गर्छौँ भन्नुभएको थियो र अहिले के गरिरहनु भएको छ त्यो त आम मतदाताहरूले देखि नै रहेका छन्। तर अहिलेका यी कामहरूको निम्ति समेत अनि दुइटै पार्टीलाई मुछेर अनि चाहिँ सामान्यकृत निष्कर्ष निकाल्ने कुरा त यो त कसरी सही हुन्छ र
त्यसको जिम्मेवारी यहाँहरूकै होइन। जस्तो मैले भन्न खोजेको कस्तो भने जस्तो एमसीसीको सन्दर्भ आयो या नागरिकता विधेयकको सन्दर्भ आयो, यसका कति राम्रा पक्ष कति नराम्रा पक्ष भन्ने विषयमा यहाँहरूले आफ्नो तर्फबाट जसरी स्पष्ट पार्नुपर्ने हो त्यसमा पनि कहीँ न कहीँ सत्ताको खेलखालमा लागेको देखियो। अब एमसीसी यहाँहरू हुँदा त्यो ठिक, यहाँहरू नहुँदा बेठिक, अथवा नागरिकता विधेयक पनि यहाँहरूले अध्यादेश मार्फत ल्याउँदा ठिक, अरूले ल्याउँदा बेठिक, यसो यो मैले यहाँ यहाँलाई मात्रै भन्न खोजेको होइन कि यो राजनीतिक प्रवृत्ति जुन छ नि कि म हुँदा ठिक म नहुँदा बेठिक यो कुरा ठिक यो कुरा बेठिक प्रतिपक्षमा हुँदा पनि यो ठिक सत्तामा हुँदा पनि यो ठिक भन्ने खालको कुरा नआउँदाखेरि यसरी सामान्यकरण भएको देखिएको छ यसलाई कसरी बुझ्ने
होइन अब यसमा मुद्दामै जाउँ तपाईँले एउटा दुईटा मुद्दा उठाउनुभयो पछिल्लो समय सबभन्दा बढी चर्चामा भएको नागरिकता विधेयकै बारेमा कुराकानी गरौँ नागरिकता विधेयकको बारेमा पछिल्लो समय भएका घटनाहरूको बारेमा हाम्रा चारवटा प्रष्ट मान्यताहरू थिए नम्बर एक पूर्ववर्ती सरकारले नागरिकता विधेयक अगाडि सारेर राज्य व्यवस्था समितिमा चाहिँ त्यति लामो कुराकानी भएर छलफल भएर निकालिएको निष्कर्ष त्यो अन्तिम चरणमा पुगेको चाहिँ र सदनमा आउन ठिक्क परेको त्यो विधेयकलाई अतार अतार फिर्ता लिएर त्यो चाहिँ अनि जिरोबाट सुरु गर्नुपर्ने कुनै जरुरी थिएन त्यो किसिमले संसदको अपमान भयो संसदमाले तीन वर्ष गरेका कामहरूलाई चाहिँ सरकारले एकैचोटि त्यसलाई चाहिँ खारेज गरिदिने र संसदको त्यत्रो मेहनतलाई चाहिँ एक किसिमले अपमान गर्ने काम गर्यो प्रक्रियाको हिसाबले हाम्रो आपत्ति नम्बर एक नम्बर दुई नागरिकता विधेयकको बारेमा चाहिँ हाम्रो भनाइ के हो भनेदेखि खास गरेर पछिल्लो समय आएको नागरिकता विधेयकको दुईवटा दफामा हाम्रो कुनै आपत्ति होइन यहाँले अझै अध्यादेशको पनि कुरा गर्नुभयो ठिक हो हामीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका यो अलरेडी अब उनीहरूले नागरिकता कुन ढङ्गले प्राप्त गरे त्यसमा छानबिनका लागि ठाउँहरू छँदैछन् तर उनीहरू चाहिँ नेपालको नागरिक भइ नै सके नेपालको नागरिक भइसकेका नागरिकका सन्तानहरू यो अहिले चाहिँ विभिन्न कारणले गर्दा नागरिकता पाइरहेका छैनन् अब तथ्यमा कसैले 1,90,000 त्यस्ता छन् जन्म र जन्मसिद्धको आधारमा प्राप्त गरेका भन्छन् कसैले अलिक बढी भन्छन् जति होला तर नागरिकता प्राप्त गरिसकेका चाहिँ नागरिकहरूका सन्तान नागरिकताको परिचय पत्र प्राप्त गरिसकेका नागरिकका सन्तानलाई नागरिकता दिनुपर्छ नभए उनीहरूले पढ्नबाट वञ्चित भएका छन् उनीहरू जागिर खानबाट वञ्चित भएका छन् भन्ने कुरालाई ध्यानमा राखेर हामीले अध्यादेश पोर्सल जेठ सम्भवतः 27 होला हामीले चाहिँ जारी गरेको त्यो अध्यादेशको त्यो प्रावधानप्रति हाम्रो पूर्ण रूपले नैतिक जिम्मेवारी पनि छ हामी समर्थन गर्छौँ यो अहिले आएको विधेयकमा आएको त्यो दफाप्रति हाम्रो कुनै अब्जेक्सन होइन त्यसो अब्जेक्सन कहाँनिर हो भन्दाखेरि राज्य व्यवस्था समितिमा लामो छलफलपछि एउटा समझदारी भएको थियो वैवाहिक अङ्गीकृतहरूको हकमा चाहिँ एउटा निश्चित समय सीमा राखौँ त्यो बिचमा विवाह गरेर आउने चाहिँ चेलीहरूले यहाँ चाहिँ उनीहरूले ब्याङ्क ब्यालेन्सको ब्याङ्क खाता खोल्न या कुनै बिजनेस सुरु गर्न कम्पनी दर्ता गर्न या यावत कामहरूको निम्ति उनीहरूलाई छुट्टी परिचय पत्र दिउँ त्यो परिचयको पत्रको आधारमा उनीहरूको दैनिकी सहज होस् तर नागरिकता प्राप्त चाहिँ 7 वर्षपछि उनीहरूले प्राप्त गर्ने गरी एउटा चाहिँ समय छुट्याएर राखौँ त्यो बिचको अवधिमा उनीहरू नेपाली भाषा संस्कृति सबै कुराहरूसँग परिचित पनि हुँदै जान्छन् यो त राज्य व्यवस्था समितिमा सहमतिमा पुगेको स्थिति थियो तर सरकार त्यहाँबाट अचानक ब्याक भयो र हिजो राज्य व्यवस्था समितिमा चाहिँ सहमति जनाउने माओवादी केन्द्रले पनि अचानक युटर्न गर्यो थाहा छैन यससँग अस्ति प्रचण्डले गर्नुभएको विदेश भ्रमणको कुनै सरोकार छ कि छैन मैले बुझ्दिनँ तर संयुक्त यस्तो पर्यो हिजोसम्म उहाँकै दलको तर्फबाट सभापति हुनुहुन्थ्यो शशी श्रेष्ठ उहाँको नेतृत्वमा भएको समितिमा भएको निष्कर्षलाई अझ यहाँ अर्को पनि तथ्यमा यहाँलाई राखौँ राज्य व्यवस्था समितिमा लामो बहस भइसकेपछि नेकपा हुँदैखेरि पार्टीका दुईटा अध्यक्षले बालुवाटारमा बोलाएर राज्य व्यवस्था समितिका साथीहरू त्यहाँ त्यो समितिमा रहेका सदस्यहरूलाई बोलाएर यसरी जाने भनेर निर्देशन दिएर सचिवालयले निर्णय गरेको स्थिति हो यो स्थितिबाट माओवादी केन्द्र अचानक ब्याक भयो त्यसमा नेकपा एमालेको कहिले दोहोरो रोल रहेन हिजो पनि नेकपा एमाले सर्टेन अवधि राख्नुपर्छ भन्नेमा थियो आज पनि छ त्यस कारणले यसमा दोहोरो होइन चौथो चाहिँ यति गम्भीर विषयमा समितिमा पनि छलफल गर्न नलग्नु पर्ने र फुल हाउसबाटै हुन्छ कि हुन्न भनेर त्यो पनि असाध्यै सीमित एउटा चाहिँ सांसदहरूको उपस्थितिमा गर्ने जे तरिका भयो प्रक्रियाको हिसाबले त्यो पनि मिलेन यति प्रष्ट कुरामा चाहिँ अनि एमाले सत्तामा हुँदा एउटा बाहिर हुँदा अर्को भन्ने ढङ्गले भन्नुपर्ने त मैले कुनै कारण देख्दिनँ राजनीतिक आग्रह बाहेक यो ढङ्गको अहिले जुन बाहिर टिका टिप्पणी देखिएको छ त्यसमा चाहिँ राजनीतिक आग्रहभन्दा बढी के पनि छैन तथ्यहरू छैनन् एमसिसीको हकमा हामी सदैव एमसिसी पूर्ववर्ती सरकारले गरेको र दुई देश बीचको सम्झौताको विषय भएको हुनाले यसलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यतामा थियौँ त्यति बेला हाम्रो सदनमा बेग्लै खालको लडाइँ थियो यहाँलाई थाहा छ हाम्रो पार्टीलाई विभाजित गर्ने उद्देश्यले रातारात अध्यादेश ल्याइयो, पार्टी विभाजन भइसकेपछि रातारात फेरि त्यो अध्यादेश फिर्ता लिइयो। त्यो विभाजनको प्रक्रिया नै गलत थियो र त्यसमा सभामुखले गलत भूमिका खेल्नुभयो भनेर हामी लडिरहेको बेलामा, हाम्रो चाहिँ विरोध रहिरहेकै बेलामा चाहिँ त्यो पास भएको हो, पास गर्न हामीले अवरोध गरेका होइनौँ। अब तर हामी त्यो प्रक्रियामै थिएनौँ, संसदका अरू धेरै प्रक्रियामा समेत पनि हामी जोडिएको स्थिति थिएन, हाम्रा निश्चित मुद्दामा आधारित भएर हामीले लडाइँ लडिरहेका छौँ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी आगामी निर्वाचनका सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तयारी, वाम गठबन्धनको सम्भावना, समसामयिक विषयमा कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ एमाले उपमहासचिव प्रदीप कुमार गेवाली। गेवालीज्यू, जस्तो अब अहिले वाम गठबन्धनको चर्चा फेरि शुरू भएको छ र कहीँ न कहीँ यहाँहरू सहितको वाम गठबन्धनको कुरा पनि भइरहेको छ र यहाँहरू बाहेकको समाजवादी केन्द्रको बारेमा पनि चर्चा भइरहेको पाइएको छ।
म के देख्छु भने यो जुन अहिले गठबन्धनभित्र गठबन्धनको अभ्यास भइरहेछ त्यो नेपाली काङ्ग्रेससँग सिटको बार्गेनिङको एउटा चाहिँ कार्ड मात्रै हो। नेपाली काङ्ग्रेसलाई उहाँहरू विभिन्न ढङ्गले तर्साइरहनु भएको छ, नेपाली काङ्ग्रेससँग जाने त उहाँहरूको अलरेडी निर्णय भएकै छ, काङ्ग्रेसले भनेकै छ। अनि हाम्रो उद्देश्य भनेको आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउने हो आफ्नो एकल नेतृत्वको, त्यो उद्देश्यमा समेत सहमत भएर चाहिँ उहाँहरू त्यसको पछाडि कुदिनै रहनु भएको छ। तर अलिकति सिट संख्या तलमाथि गर्नका लागि चाहिँ यो समाजवादी केन्द्र तथाकथित समाजवादी केन्द्रको अभ्यास भनेको चाहिँ काङ्ग्रेससँग गरिने बार्गेनिङ टुल्सको कुरा मात्रै हो भन्ने मलाई लाग्छ। जहाँसम्म नेकपा एमाले र अरू आफूलाई वामपन्थी भन्ने साथीहरू अथवा ती समूहहरूसँगको गठबन्धन अथवा तालमेलको कुरा हो, तत्कालका लागि म त्यो सम्भावना देख्दिनँ, किनभने उहाँहरू अहिले पनि नेपाली कङ्ग्रेससँगकै यात्रालाई कम्फर्टेबल मानिरहनु भएको छ। नेपाली काङ्ग्रेसलाई नै पहिलो शक्ति बनाउने, उसकै नेतृत्व उसलाई कानमा राखेर अगाडि बढ्नुमा नै उहाँहरूले सन्तुष्टि मानिरहनु भएको छ, खुसियाली मनाइरहनु भएको छ भनेदेखि अब त्यो अहिले वाम अर्को कुनै वाम गठबन्धनको न व्यवहारिक न चाहिँ नीतिगत त्यो आधारै मैले देखिरहेको छैन।
जस्तो यहाँले अघि एउटा संकेत गर्नुभयो कि प्रचण्डको दक्षिण भ्रमणको कुरा, त्यसै गरी उत्तरबाट भएको नेपालको भ्रमणलाई, उत्तरका प्रतिनिधिमण्डलको भ्रमणलाई लिएर पनि केही आशंकाहरू, केही टिप्पणीहरू भइरहेका छन्। यहाँहरू सहितको वाम गठबन्धनका विषयमा या फेरि पनि एकचोटि पार्टी एकताका विषयमा चर्चा भयो भन्ने खालको कुराहरू पनि जोडिएर आउने गरेका छन्। र यहाँले अहिले बोलेको शब्द जस्तो, यदि उहाँहरूले चाहिँ काँग्रेसको काँध छोडेर यहाँहरूसँग आउने सम्भावना कहीँ न कहीँ त्यो पृष्ठभूमिमा देखियो भने त्यसको सम्भावना के देखिन्छ, देख्नुहुन्छ यहाँ?
पहिलो कुरा चाहिँ चिनिया मित्रहरूले जिज्ञासा चाहिँ अवश्य राख्नुभयो, यति धेरै वामपन्थीहरू हुनुहुन्छ, तपाईँहरूका आपसी सम्बन्धहरू के हुन् अथवा तपाईँहरूका नीतिगत समस्याहरू के हुन् भन्ने बारेमा उहाँहरूका जिज्ञासाहरू थिए। एउटा कम्युनिस्ट पार्टी हुनुको नाताले सदाशय उहाँहरूको रहे पनि होला कि अब सहकारीका साथ अगाडि बढ्न सक्दा राम्रो हुँदो भन्ने खालको, तर यहाँ सहकारी हुने कि नहुने भन्ने कुरा चाहिँ नेपाली राजनीतिक दलहरूले नै टुङ्गो लगाउने कुरा हो। यसमा चाहिँ अरू कुनै विदेशी मित्रहरूले भन्ने अथवा उहाँहरूले भनेर या उहाँहरूको सदस्यले काम गर्ने कुरा होइन, हाम्रो आफ्नो भूमिकाले तय गर्ने कुरा हो। त्यस कारणले चिनिया कम्युनिस्ट पार्टीका विदेश व्यास प्रमुखको भ्रमणले चाहिँ वाम गठबन्धन बनाउनको निम्ति कुनै भूमिका खेल्ने भन्ने प्रश्न नै होइन र उहाँहरूले त्यसरी सार्वजनिक रूपमा पनि भन्नुभयो। अब त्यो वार्तामा म आफै पनि छु, हामीले नेपालको आन्तरिक मामलामा कुनै पनि चाहिँ हस्तक्षेप गर्दैनौँ, तपाईँहरूको आफ्नो कुरा हो, हामीले आफ्ना कुराहरू राख्ने हो भनेर भन्नुभयो। यस कारण मैले चाहिँ त्यो तत्काल सम्भावना देख्दिनँ। मुख्य कुरा त त्यही हो कि उहाँहरू माओवादी केन्द्र लगायतका चाहिँ आफूलाई वामपन्थी भन्ने साथीहरू अब कङ्ग्रेससँगै कम्फर्टेबल फिल गरिरहनु भएको छ र कङ्ग्रेसको नेतृत्वमा भएका यावत निर्णयहरूलाई उहाँहरूले चाहिँ एकपछि अर्को गर्दै थप्पा लगाउँदै जानुभएको छ भनेदेखि सत्ता नै अन्तिम सत्य हो उहाँहरूका निम्ति। हिजो एमसिसीको बारेमा उहाँहरूको बुझाइ के थियो, अन्तिममा निर्णय के गर्नुभयो, नागरिकताको बारेमा उहाँहरूको अन्तिम बुझाइ के थियो, अहिले के गर्नुभयो, नेपालको बाह्य सम्बन्धको बारेमा उहाँहरूको बुझाइ के थियो, अहिले के गरिरहनु भएको छ भनिसकेपछि त्यो गठबन्धनमा उहाँहरू रहन्जेल त दुईवटा ढुङ्गामा खुट्टा राखेर त कसरी अगाडि बढ्न सकिन्छ? गठबन्धन त कि त कङ्ग्रेससँग हुने होला कि एमालेसँग हुने होला, त्यो उहाँहरूले निर्णय गर्ने कुरा हो।
ज्ञानजी जस्तो अब अहिले अर्थतन्त्र हाम्रो कहीँ न कहीँ विषम परिस्थितितिर जाँदैछ कि भन्ने टिप्पणी पनि भइरहेको छ, यसमा आंशिक सत्यता छ भनेर पनि विद्वानहरूले विज्ञहरूले भनिरहनु भएको छ। राजनैतिक चाहिँ सरगर्मी भनौँ अथवा राजनीतिक दाउपेचका कुराहरू पनि यसभित्र लुकेको कुरामा कुनै शंका रहेन। यद्यपि अब यो अर्थतन्त्र डामाडोल भयो अथवा भोलि संकटतिर गयो भने यसको प्रभाव त हामी सबैलाई पर्ने हो, कोही पनि योबाट जोगिने अवस्था छैन। त्यो कारणले अर्थतन्त्र जोगाउने सन्दर्भमा यहाँहरू जुन सरकारमा सहभागी हुनुहुन्थ्यो, झण्डै दुई तिहाईको सरकार यहाँहरूको नेतृत्वमा थियो, त्यसले थुप्रै योजनाहरू ल्याएको थियो अर्थतन्त्रलाई राम्रो बनाउने, रोजगारी दिने होइन अब नयाँ युग आयो भनेर पनि सड़कमा यहाँहरूका अध्यक्ष तत्कालीन प्रधानमन्त्रीका तस्विरहरू पनि टाँसिए, तर त्यसले खासै प्रभाव दिन सकेन। अहिले पनि अर्थतन्त्र झन अप्ठ्यारोमा पर्दै गएको भनेर टिप्पणीहरू भइरहेको छ। अर्थतन्त्र सम्हाल्ने सन्दर्भमा राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुन्छ, त्यसको अगुवाई सरकारले गर्छ, त्यो चाहिँ शाश्वत सत्य हो। त्यसमा कसरी के गर्न सकिन्छ, रोजगारी सृजनाको सन्दर्भ छ, हाम्रा थुप्रै यावत चाहिँ अर्थतन्त्रका पाटोहरू छन् जसलाई हामीले दरिलो बनाउनु पर्नेछ, उत्पादन हाम्रो एकदमै खस्कँदै गएको छ, आयातले हामीलाई नराम्ररी थिचिरहेको छ।
यसमा चार पाँचवटा कुरामा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा त राज्य अथवा सरकार, कुनै पनि सरकार चाहिँ एउटा खास खालका व्यापारिक समूहहरूको, व्यापारिक घरानाको चाहिँ संरक्षक, उनीहरूको चाहिँ हितरक्षक र चाहिँ उनीहरूबाट चाहिँ भनौँ न एक खालको चाहिँ अनैतिक लाभ लिने खालको त्यो ब्रोकर बन्नु भएन। आजको मुख्य समस्या, पछिल्लो समय देखा परेको समस्या भनेको चाहिँ राज्यले खास खालका, सरकारले खास खालका व्यापारी घरानाहरूको हितमा चाहिँ नीतिहरू परिवर्तन गर्ने। मैले हिजो मात्रै सुन्दै थिएँ स्वयं यही सरकारका उद्योग मन्त्रीले विराटनगर पुगेर चाहिँ यो वर्षको चाहिँ बजेटमा करका दरहरू जथाभावी हेरफेर गर्दाखेरि चाहिँ अर्थतन्त्र एकदम मर्कामा परेको छ, मैले प्रधानमन्त्रीसँग कुरा गरिरहेको छु। अर्थात् पहिलो कुरा चाहिँ के हुनु पर्यो भने सरकारले सबै खालका उद्योगी व्यवसायीहरूका लागि चाहिँ एउटा समान अवसर दिनु पर्यो, लेभल प्लेइङ फिल्ड भन्छौँ नि हामी, खेल्नका लागि बराबरी मैदान चाहियो, नम्बर एक। नम्बर दुई, उत्पादनमुखी कुराहरूमा बढी जोड दिनु पर्यो, त्यसका लागि उत्पादनमुखी उद्योगहरूलाई बढावा दिने, उत्पादनमुखी चाहिँ व्यवसायहरूलाई बढावा दिने, त्यसका निम्ति देखा परेका अवरोधहरूलाई हटाउने, त्यो व्यवसायिक घरना मेरो पक्षमा छ कि छैन, उसले चन्दा दिन्छ कि दिन्न भन्ने आधारमा होइन कि उसले कति रोजगारी सृजना गरेको छ, उसले राज्यलाई कति कर बुझाएको छ, समग्र अर्थतन्त्रमा कति योगदान गरेको छ भन्ने आधारमा चाहिँ त्यस्ता उत्पादनमूलक उद्योगहरूलाई बढावा दिने। तेस्रो, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता खस्किन थालेको छ, आउने अक्टोबर नोभेम्बरमा नेपालको एउटा अडिट हुँदैछ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले कि नेपालले यो खास गरेर मनी लाउन्ड्रिङको बारेमा, संगठित अपराधको बारेमा, या अरू खास गरेर चलन चल्तीको भाषामा भन्यो भने कालोधनलाई सेतो बनाउने सन्दर्भमा चाहिँ त्यस्ता कुराहरूलाई रोक्न के कस्तो कदम चालेको छ, वित्तीय चाहिँ शुद्धताका निम्ति के कस्तो कदम चालेको छ भन्ने बारेमा नेपालको अडिट हुँदैछ। हामी एकदमै कालो सूचीमा पर्ने जोखिम एकदमै बढ्दै गएको छ पछिल्ला कतिपय घटनाक्रमहरूले, किनभने यो गत वर्षको बजेटमा पनि र यो वर्षको गत वर्ष भनेको प्रतिस्थापन विधेयक मार्फत आएको बजेटमा र यो वर्षको बजेटमा पनि खास खास क्षेत्रमा चाहिँ लगानी गर्ने हो भनेदेखि हामी त्यसको स्रोत खोज्दैनौँ भन्ने ढङ्गले कालोधनलाई सेतो बनाउन चोख्याउने खालका प्रयासहरू भएका छन्। यी कुराहरूलाई रोकिनु पर्यो। चौथो, अहिले महँगीले चाहिँ उपभोक्ताहरू एकदमै ठुलो मारमा पर्नु भएको छ, त्यो महँगीको मारमा परेका जनताहरूलाई चाहिँ राहत दिने ढङ्गले सरकारहरूले केही कामहरू तत्काल सुरु गर्नुपर्छ। पेट्रोलियम पदार्थमा एक खालको कर हटाएर हुन्छ कि, बजारको अनुगमन गरेर हुन्छ कि, सहुलियत गर्दा पसलहरू खोलेर हुन्छ कि, जनताको चाहिँ हितमा केन्द्रित भएर जानुपर्छ। त्यसो गरियो भनेदेखि पहिला यो अर्थतन्त्रमा आएको ड्यामेजलाई कन्ट्रोल गरौँ, ड्यामेज कन्ट्रोल गरेपछि यसलाई सही दिशामा अगाडि बढाउन सकिन्छ। अहिले चाहिँ जरुरी भनेको ड्यामेज कन्ट्रोल गर्ने हो भन्ने मलाई लाग्छ।
ज्ञानजी, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद निर्मला पनि।
उहाँ हुनुहुन्थ्यो एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवाली, अन्तर्सम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै। अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र उत्तम पाण्डेसहित म सन्तोष रिग्मी विदा हुन्छु। हवस्त, नमस्कार।